नमस्ते, म हुँ सविता र तपाईँ अहिले सुन्दै हुनुहुन्छ पडकास्ट सिरिज गुलाबी संवाद।
अनि म छु करुणा, यौन तथा प्रजनन स्वास्थ्य र अधिकार तथा मानसिक स्वास्थ्यका विभिन्न आयाममा छलफल गर्ने पडकास्टमा तपाईँलाई धेरै स्वागत छ। र आज हामी यस पडकास्टको दोस्रो सिजनको 65 एपिसोडमा छौँ।
आजको एपिसोडमा हामीले यौन दुर्व्यवहारको बारेमा छलफल तथा कुराकानी गर्दैछौँ। केही प्रश्नहरू छन् जसको उत्तर चाहिँ हामी विज्ञसँग सोध्नेछौँ।
यौन दुर्व्यवहार के हो, कस्ता कस्ता व्यवहार यौन दुर्व्यवहार हुन्, कसरी यौन दुर्व्यवहार गलत व्यवहारको बारेमा थाहा पाउने भन्ने विषयमा त हामीले हाम्रो पडकास्टको पहिलो र दोस्रो सिजनका धेरैवटा एपिसोडमा छलफल कुराकानी गरिसकेका छौँ।
त्यस्तै करुणा, हाम्रो वेबसाइटमा पनि हामीलाई धेरैजनाले आफूले भोगेका विभिन्न किसिमका दुर्व्यवहारको कुराहरू हामीलाई सेयर पनि गर्नुभएको छ, लेखेर पठाउनु भएको छ। कसैले फाइट ब्याक गर्न सकेको कुरा लेख्नु भएको छ भने कसैले आजसम्म पनि मैले केही गर्न सकेको छैन भन्ने कुरा हामीलाई भन्नुभएको छ।
त्यसैले पनि आज हामीले यौन दुर्व्यवहार किन हुन्छ, यसको प्रमुख कारण के हो, यसलाई हामी सबै मिलेर कसरी कम गर्न सक्छौँ भन्ने विषयमा छलफल गर्नेछौँ।
त्योभन्दा पहिले करुणा, यौन दुर्व्यवहार के हो त भनेर छोटोमा भनिहालौँ। बलात्कार, यौन शोषण, यौन दुर्व्यवहार, मानसिक हिंसा सबै हिंसाभित्र पर्दछन्।
त्यस्तै गरी महिलाहरूलाई जिस्काउने, उनीहरूको शरीरलाई छुने, अश्लील चित्रहरू देखाउने, मानसिक रूपमा यातना दिने सबै यौन दुर्व्यवहारको परिभाषाभित्र पर्छन्। धेरैजसो अवस्थामा महिलाहरू आफूमाथि भएको यौन दुर्व्यवहार सहेर बस्ने, अरूलाई नभन्ने गरेको पनि पाइन्छ।
त्यस्तै कतिपयलाई चाहिँ कहाँ गएर उजुरी दिने भन्ने कुराको जानकारी पनि हुँदैन। कति महिला भने सामाजिक प्रतिष्ठाको डरले, इज्जतको डरले आफूमाथि भएको यौन दुर्व्यवहारलाई आफूभित्रै सीमित राख्छन्, जसले गर्दाखेरि उनीहरूको जीवनमा धेरै नकारात्मक असर गरिरहेको हुन्छ। त्यो मानसिक पनि हुनसक्छ, शारीरिक पनि हुनसक्छ, होइन? यौन दुर्व्यवहारको पीडालाई खप्न नसकेर महिलाहरूले चाहिँ आत्महत्यासम्म गर्न सक्ने घटनाहरू पनि हामीले कति धेरै सञ्चार माध्यम मार्फत सुनेका हुन्छौँ, थाहा पाइरहेका हुन्छौँ। अझ कतिपय त आफैले सुनेको, देखेको र भोगेको पनि हुन्छौँ।
त्यही त सविता, अब किशोर किशोरीहरू यौन दुर्व्यवहारका कारण चाहिँ नियमित स्कुल नजाने, पढाइ नै छोड्ने, अफिसमा काम गरिरहेकाहरूले पनि कामै छोड्नु परेका कैयौँ उदाहरणहरू छन्, होइन? केही दिन अघि मात्रै राष्ट्र बैङ्की एकजना कर्मचारीलाई उनकै सहकर्मीबाट यौन दुर्व्यवहार भएको र त्यो घटना भएको धेरै पछि मात्रै उनले आफूमाथि भएको दुर्व्यवहारको बारेमा बाहिर कुरा लिएर आएको समाचार पनि आइराखेको छ नि त।
त्यही त, फेरि यस्ता खालका घटनाले मानिसमा मानसिक तनाव, चाँडै रिसाउने, आत्मविश्वासको कमी, होइन, आफ्नै जीवनप्रति निराशा हुने, शारीरिक अस्वस्थता, डिप्रेसन भनेर हामीले कति धेरै सुनिरहेको हुन्छौँ, होइन? डिप्रेसन, आत्महत्याको प्रयासहरू गरेको पनि देखिन्छ, जसले गर्दा आफूमाथि भएको हिंसा दुर्व्यवहारलाई स्वीकार गर्न नसक्ने, होइन, म माथि कसैले दुर्व्यवहार गर्यो, म माथि हिंसा भयो भन्ने कुरा चाहिँ स्वीकार नसक्ने, आफूले आफैलाई हानि पुर्याउने काम गरेको पनि प्रशस्त घटनाहरू चाहिँ हाम्रै अगाडि छन्।
र महिला तथा बालबालिकाहरूमा हुने यस्तो खालको हिंसा तथा यौन दुर्व्यवहारका धेरै कारक तत्त्व कारणहरू पनि छन् कि सविता? पहिलो त हाम्रो सामाजिक संरचना नै हो जस्तो लाग्छ, किनकि महिलालाई अझै पनि उपभोग्य वस्तुको रूपमा चाहिँ लिने गरिन्छ। महिलाहरू समाजको दोस्रो दर्जाका व्यक्ति हुन्, उनीहरूलाई जे गरे पनि हुन्छ अथवा उनीहरूलाई चाहिँ अलिकति निज भावले हेर्न पनि केही हुँदैन भन्ने खालको सोचाइ, व्यवहार चाहिँ अझै पनि धेरै व्यक्तिमा चाहिँ हामीले पाउन सक्छौँ। त्यसैले पनि यस्तो हिंसाका श्रृङ्खलाहरू चाहिँ रोकिएका छैनन् र त्यो हिंसाका श्रृङ्खलाहरू पनि विभिन्न स्वरूपमा बढी पनि रहेका छन्।
त्यही त, त्यसैले पनि करुणा, सबैभन्दा पहिले त महिलालाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नु आवश्यक छ कि। सामाजिक सञ्जाल तथा सञ्चार माध्यमहरूमा आउने सामग्रीबाट पढ्न सक्ने दुष्प्रभावहरूलाई पनि कसरी कम गर्न सकिन्छ, यौनजन्य हिंसा तथा दुर्व्यवहार जस्तो संवेदनशील विषयमा सामग्रीहरू प्रकाशन प्रसारण गर्दा फिल्महरूमा आउने डायलग अथवा सिनलाई पनि कसरी मानिसमा पढ्न सक्ने नकारात्मक प्रभाव कम गर्न सकिन्छ भन्ने बारेमा पनि सबै खालको सरकारवाला निकायले, सरकारवाला पक्षले चाहिँ ध्यान पुर्याउन जरुरी देखिन्छ कि। किनकि सिनेमाहरू, पत्र पत्रिकामा आउने लेख रचनाहरू भनेको त हाम्रो सोसाइटीकै एउटा पार्ट हो नि त, होइन? त्यसैले ती कुराहरूलाई पनि अलिकता संवेदनशील भएर प्रकाशन प्रसारण गर्न, दृश्यहरू देखाउन चाहिँ आवश्यक छ जस्तो लाग्छ कि।
एकदमै हो सविता, त्यसैले पनि हामीले चाहिँ हाम्रो घरदेखि नै हाम्रा बालबालिकालाई, हाम्रा छोराछोरीहरूलाई, हुर्किँदै गरेका किशोर किशोरीलाई र परिवारका अन्य सदस्यलाई पनि महिलाप्रति, सँगसँगै चाहिँ महिला पुरुष सबैप्रति, सबै लैङ्गिक तथा यौनिक पहिचान भएका व्यक्तिहरूलाई चाहिँ सम्मान गर्नुपर्छ, उहाँहरूको चाहिँ अस्तित्वलाई स्वीकार गर्नुपर्छ, उहाँहरूलाई चाहिँ सम्मान, माया र सद्भावको भावले चाहिँ हेर्नुपर्छ भन्ने कुरा चाहिँ सिकाउन एकदमै जरुरी छ। किनकि परिवार तथा स्कुलमा यस्ता कुराहरू सिकाउँदै लैजाने हो भने हिंसात्मक मानसिकता कम हुन्छ र त्यस्ता गतिविधिहरू नगर्न, एकअर्काको भावनाको कदर गर्न, सम्मान गर्न पनि बालबालिकाले सानै उमेरदेखि सिक्छन् र अरूलाई पनि पछि गएर सिकाउन सक्छन्।
एकदमै राम्रो कुरा गर्यो करुणा तिमीले। अब एकैछिन चाहिँ एसआरएचआरका टेक्निकल एडभाइजरका रूपमा प्लान इन्टरनेसनल नेपालमा काम गर्दै आउनुभएका डाक्टर निराजन खड्काको कुरा सुनौ। उहाँले यौन दुर्व्यवहारको समस्या के हो, यसका कारण के हुन् र यसलाई कसरी कम गर्न सकिन्छ भन्ने विषयमा गुलाबी संवादसँग छलफल गर्दै हुनुहुन्छ। आजको यो एपिसोडमा हामीले दुर्व्यवहारको समस्या के हो, दुर्व्यवहारको जोखिम बढाउने कारकहरू के हुन् र यसको मुख्य कारण चाहिँ के हो लगायतका विषयमा छलफल गर्दैछौँ। अब आजको विषयमा कुराकानी गर्दाखेरि दुर्व्यवहारको समस्या चाहिँ के हो?
कोहीमाथि पनि मनसायपूर्वक गरिने गलत व्यवहारलाई हामी दुर्व्यवहार भन्न सक्दछौँ। दुर्व्यवहार एउटा यस्तो प्रक्रिया हो, एउटा यस्तो व्यवहार हो जुन व्यवहारको कारणले अर्को दुर्व्यवहार सहने मानिसमा एक किसिमको डर, त्रास, असुरक्षा, शारीरिक एवं मानसिक समस्या निम्त्याउँदछ। हामीले हाम्रो समाजमा मुख्य गरी मानसिक दुर्व्यवहार, भावनात्मक दुर्व्यवहार, शारीरिक दुर्व्यवहार, यौन दुर्व्यवहार लगायतका दुर्व्यवहारका घटनाहरू सुन्ने र देख्ने गरेका छौँ। यी बाहेक पनि विभिन्न किसिमका आपराधिक क्रियाकलापहरू, श्रम शोषण, यौन शोषण पनि दुर्व्यवहारका नमुनाहरू हुन्।
हजुर, दुर्व्यवहारको जोखिम बढाउने कारकहरू चाहिँ के हुन् जस्तो लाग्छ तपाईँलाई?
जोखिम बढ्नुको मुख्य कारक तत्त्वको रूपमा हामीले कुनै पनि व्यक्तिको उसको हुर्काई, उसको अभिभावकत्व, उसको शिक्षा आदि कुराले ठुलो भूमिका खेल्दछ। त्यसै गरी दुर्व्यवहारको कुराले गर्दा उसको घर, उसको परिवारभित्र कस्तो खालको वातावरण छ, खास गरी परिवारभित्र सकारात्मक वातावरण छ कि छैन, अथवा एउटा माया, एउटा सम्मान र स्याहारको वातावरण छ कि छैन, यो कुराले पनि दुर्व्यवहारलाई चाहिँ प्रभाव पार्दछ। त्यसै गरी हाम्रा सामाजिक मूल्य मान्यताहरू, हाम्रा संस्कृतिहरू, यी सबै कुराहरूले पनि कुनै न कुनै हिसाबले दुर्व्यवहारलाई चाहिँ प्रभावित पार्ने गर्दछन्। त्यसमा पनि कतिपय हानिकारक सामाजिक मूल्य मान्यताहरू छन् जसले गर्दाखेरि चाहिँ दुर्व्यवहारलाई चाहिँ प्रश्रय दिने काम भइरहेको हुन्छ। त्यसै गरी विपदको बेलामा, खास गरी विपदका घटनाहरूको बेलामा चाहिँ विभिन्न खालका दुर्व्यवहारहरू हुन सक्ने देख्दछौँ। त्यसमा पनि मुख्य गरी शारीरिक हिंसाहरू, यौन दुर्व्यवहारहरू, बलात्कारका घटनाहरू हामीले देख्न सक्दछौँ। अर्को दुर्व्यवहारको कारणको रूपमा चाहिँ हामीले चाहिँ यदि कुनै पनि मानिस मानसिक रूपले, भावनात्मक रूपले, संवेगात्मक रूपले वा आध्यात्मिक रूपले स्वस्थ छैन भने पनि उसले दुर्व्यवहार हुने अथवा दुर्व्यवहार गर्ने सम्भावना चाहिँ बढेर जान्छ। यस हिसाबले हामीले चाहिँ दुर्व्यवहारका कारक तत्त्वहरूलाई चाहिँ यसरी बुझ्न सक्दछौँ।
हजुर, जोखिम बढाउने कारकहरूको बारेमा त हामीले छलफल गरिहाल्यौँ, होइन नि राजनजी? अब चाहिँ दुर्व्यवहार हुनुको मुख्य कारण अथवा कसैलाई दुर्व्यवहार गर्नुको मुख्य कारण चाहिँ के हो, किन मान्छेले चाहिँ दुर्व्यवहार गर्छ?
दुर्व्यवहारको जोखिम बढाउनुका मुख्य कारकहरूको बारेमा कुरा गरिसकेका छौँ। यदि हामीले दुर्व्यवहारको मुख्य कारणको रूपमा कुरा गर्ने हो भने मुख्य गरी चारवटा कारणहरू देखिन्छन्। एउटा हाम्रो पितृसत्ता, अर्को हाम्रा हानिकारक सामाजिक मूल्य मान्यताहरू, अर्को हामीले हिंसा अथवा दुर्व्यवहारलाई जुन हिसाबले संस्थागत गरेका छौँ, र अर्को कानुनी राज्यको अभाव वा दण्डहीनताको कारणले पनि दुर्व्यवहारहरूको कारण हुन सक्दछ।
हजुर, तपाईँ लामो समयदेखि यौन तथा प्रजनन स्वास्थ्य र अधिकारको क्षेत्रमा कार्यरत हुनुहुन्छ, प्राविधिक सल्लाहकारको रूपमा तपाईँले काम गरिराख्नु भएको छ, होइन? विभिन्न ठाउँमा पनि जानुभएको छ यही विषयमा अन्तर्क्रिया गर्नको लागि, मानिसहरूलाई भेट्नको लागि, होइन? तपाईँले काम गर्दै गर्नुभएको तपाईँको एक्सपिरियन्सको आधारमा र हामीले अहिले जुन हाम्रो नेपालकै सिनारियो पनि हेरिरहेको छौँ नि, त त्यो सिनारियोलाई हेर्दाखेरि र तपाईँको एक्सपिरियन्सलाई हेर्दाखेरि चाहिँ हामी कसरी दुर्व्यवहार रोक्न सक्छौँ, यसलाई कसरी कम गर्न सक्छौँ होला?
दुर्व्यवहारलाई रोक्नको लागि सर्वप्रथम त हरेक मान्छे, हरेक नागरिक चाहिँ सचेत हुनु पर्दछ, दुर्व्यवहारलाई नाइ भन्न सक्नु पर्दछ, अथवा यदि कुनै पनि मानिस दुर्व्यवहारबाट प्रभावित छ भने उसले सम्बन्धित निकायमा यसको बारेमा जाहेरी दिनुपर्छ अथवा जानकारी दिनुपर्छ। दुर्व्यवहार सहनु भनेको एकदमै नराम्रो समय हो, त्यही भएर हामीले दुर्व्यवहार सहनु हुँदैन, बरु दुर्व्यवहार भइहालेको छ भने पनि सम्बन्धित न्यायकोमा जानकारी दिनु पर्दछ। र दुर्व्यवहार एउटा गलत कार्य हो र यो चाहिँ मानव अधिकारको चाहिँ हनन हो भन्ने कुरालाई चाहिँ हामीले समुदाय मार्फत हाम्रा भाइ बहिनीहरूलाई चाहिँ राम्रोसँग बुझाउनु जरुरी देखिन्छ।
हजुर, निराजनजीलाई धेरै धेरै धन्यवाद। यौन दुर्व्यवहार किन हुन्छ, यसको कारण के हो लगायतका विषयमा गुलाबी संवाद गरिदिनु भएकोमा।
हिंसाका धेरै कारणहरू छन् र ती कारण निराकरण गर्ने उपाय पनि थुप्रै छन्। त्यसको लागि हामी सबैजना लाग्नु पर्यो। हिंसारहित घर, टोल छिमेक र समाज निर्माणको लागि चाहिँ हामी सबैजना प्रतिबद्ध हुन पनि एकदमै आवश्यक छ।
त्यसको लागि आजैबाट र अहिले नै मैले के गरेर हुन्छ र भन्ने खालको सोच त्यागेर मैले गर्दा नै हिंसा कम गर्न सकिन्छ भन्ने खालको सोचको विकास गर्न चाहिँ आवश्यक छ। हिंसा सहन्न र गर्न पनि दिदिन भन्ने प्रण गर्यो भने पक्कै पनि हामीले चाहेको समाज, हामीले चाहेको घर निर्माण गर्न चाहिँ सक्छौँ, होइन त करुणा?
एकदमै हो सविता। र आजको यो छलफल सुनिसकेपछि हिंसा निराकरण गर्न तपाईँले के गर्नुहुन्छ, आफ्नो क्रिएटिभ आइडिया हामीसँग सेयर गर्न नभुल्नुहोला। र आफ्नो आइडिया हामीसँग सेयर गर्नको लागि हाम्रो इमेल ठेगानामा हामीलाई इमेल गर्न सक्नुहुनेछ, gulabisambad@gmail.com gulabisambad@gmail.com मा तपाईँले हामीलाई मेल गर्न सक्नुहुनेछ भने हाम्रो सोसल मिडिया साइटहरूमा गएर गुलाबी सम्वाद सर्च गरेर पनि आफ्ना कुराहरू सेयर गर्न हामीसँग कनेक्ट हुन सक्नुहुनेछ। त्यो बाहेक हाम्रो वेबसाइट www.gulabisambad.com मा पनि तपाईँले हाम्रो पडकास्ट सुन्न र यौन तथा प्रजनन स्वास्थ्य र अधिकारसँग सम्बन्धित आफ्नो भोगाईहरू त्यो वेबसाइटमा पब्लिस गर्नको लागि चाहिँ हामीलाई अघि भनेको ठेगानामा पठाउन सक्नुहुनेछ।
त्यस्तै हाम्रो पडकास्ट देशैभरिका 48 रेडियोबाट विभिन्न समयमा प्रसारण हुन्छ हप्तैभरि। ती रेडियो स्टेसनबाट पनि हाम्रो कार्यक्रम सुन्न सक्नुहुन्छ र त्यहाँ पनि तपाईँले आफूलाई लागेका कुरा भन्न सक्नुहुन्छ। त्यसै गरी स्पोटिफाई पडकास्टर र हाम्रो पात्रो एपमा गुलाबी सम्वाद सर्च गरेर संसारभर हाम्रो कार्यक्रम सुन्न सक्नुहुन्छ।
अर्को हप्ता हामी दुर्व्यवहारका अझै थप विषयवस्तु, योसँग जोडिएका अन्य पक्षहरूको विषयमा छलफल गर्न आउने नै छौँ। यौन तथा प्रजनन स्वास्थ्य र अधिकारको बारेमा छलफल गर्ने पडकास्ट गुलाबी सम्वाद तपाईँले सुन्दै गर्नुहोला र हामीसँग कनेक्ट हुँदै गर्नुहोला भन्दै आजको लागि गुलाबी सम्वादको सेकेन्ड सिजनको 65 एपिसोडबाट सविता र करुणा बिदा माग्छौँ। नमस्ते,
अर्को श्रृङ्खलामा फेरि भेट्नेछौँ। बाई बाई।